आयात में जो क़यामत की निशानियों की बात है, तो सही अहादीस से हमें क़यामत की बहुत सारी निशानियाँ मिलती हैं। हम बुनियादी तौर पे इसको दो हिस्सों में बांट सकते हैं, एक अलामाते कुबरा और एक अलामाते सुगरा। अलामाते कुबरा जो हैं, ये वो अलामतें हैं कि जो बिल्कुल क़यामत के करीब के वक्त में ज़ाहिर होंगी। ये सारी चीज़ें इंशाल्लाह तफ़ीमुस सुन्ना सीरीज़ की जो किताब है, कुर्बे क़यामत की अलामतें, उसमें देखी जा सकती हैं। अलामाते सुगरा मुख्तलिफ रिवायात को जब जमा करें तो इनकी तादाद बहुत सारी बनती है। सिर्फ मुख्तलिफ रिवायतों से जो चीज़ें मिलती हैं वो 1-2 करके आपको लिखा देती हूँ। और ये सही अहादीस हैं, ख़ास तौर पे हज़रत अनस रज़ियल्लाहु अन्हो, हज़रत अबू हुरैरा और इसी तरह के और रावी जो सही बुखारी, मुस्लिम और तिर्मिज़ी की रिवायात में हमें ये रिवायतें मिलती हैं। सबसे पहली अलामत है इल्म उठ जाएगा, यानी लोगों में से इल्म उठ जाएगा। नंबर बोले बगैर बोलती जाऊंगी। नेक्स्ट है जहल बढ़ जाएगा, जहालत बढ़ जाएगी। फिर जिना की कसरत होगी, शराबखोरी की कसरत होगी, मर्द कम रह जाएंगे, औरतें बढ़ जाएंगी, यहाँ तक कि 50 औरतों की किफालत करने वाला सिर्फ एक ही मर्द होगा। और बुखारी और मुस्लिम में आता है कि इल्म घट जाएगा और जुहल फैल जाएगा। इसी तरह एक और चीज़ हज़रत अबू हुरैरा ही की रिवायत से मिलती है हमें कि माले गनीमत को शख्सी दौलत समझकर इस्तेमाल किया जाएगा, यानी इज्तमाही पैसे को ज़ाती पैसा समझकर इस्तेमाल किया जाएगा। फिर नेक्स्ट है अमानत को माले गनीमत करार दे लिया जाएगा, यानी जो अमानत है उसको गनीमत का माल समझकर हलाल समझ के खाया जाएगा। फिर अगली है ज़कात को तावान समझ कर दिया जाएगा, यानी इसकी अदायगी में दिल तंग होंगे। नेक्स्ट है इल्मे दीन दुनियावी अगराज के लिए हासिल किया जाएगा। फिर अगला, मर्द अपनी बीवी की इताअत करेगा और माँ की नाफरमानी करने लगेगा, दोस्त को अपने करीब करेगा और बाप को दूर करेगा, यानी दोस्त ज़्यादा अच्छे लगेंगे माँ बाप से। मस्जिदों में शोर व शुगुल होगा, कौम का सरदार इन सब में से फासिक और बद किरदार शख्स होगा, कौम का नुमाइंदा इन सब में का रजील होगा, यानी जो बड़े लीडर्स होंगे कौम के वो सबसे घटिया होंगे। शरीर आदमी की इज्जत की जाएगी, क्योंकि अगर उसकी इज्जत ना की तो वो सताएगा। गाने वाली औरतों का गाना आम हो जाएगा, मजामीर यानी बाजे और गाने यानी म्यूजिकल इंस्ट्रूमेंट्स फैल जाएंगे, शराबें पी जाएंगी। इस उम्मत के आखिरी लोग अपने असलाफ पर लानत करने लगेंगे। आपने फरमाया जब ये होने लगे तो उस वक्त तुम लोग इंतज़ार करना एक सुर्ख आंधी का और जलजले का और लोगों के ज़मीन में धस जाने का और सूरतें मसख हो जाने का और आसमान से पत्थर बरसने का। और दूसरी अलामतें क़यामत जो इनके बाद आएंगी, इस तरह यके बदीगरे आएंगी जैसे मोती की लड़ी को काट दिया जाए तो मोती एक एक करके नीचे गिरने लगता है, यानी फिर बाकी सारी अलामतें जो हैं वो बहुत जल्द आने लगेंगी। आप देख लीजिए आज आपको इसी तरह की चीज़ें दिखती हैं अपने इर्द गिर्द। तो अल्लाह सुबहाना तारा कहते हैं कि ऐसे लोग क्या क़्यामत का इंतज़ार कर रहे हैं? कह दीजिए कि आ जाएगी तो फिर क्या कर लोगे? अचानक नहीं आएगी, बल्कि उसके आने से पहले अल्लाह ताला कुछ उसकी अलामतें देगा। बास ने अलामतें क़्यामत के आने की जो बात की उससे मुराद हज़रत ईसा अलैहिस्सलाम का नज़ूल किया है। इधर बास ने नबी सल्लम की आमद को अलामतें क़्यामत समझा, क्योंकि एक रिवायत में है कि अल्लाह के नबी ने फरमाया कि अना व क़्यामत कहातैन, मैं और क़्यामत ऐसे हैं जैसे ये दो उंगलियाँ। बास कहते हैं इस तरह के ये दो मिली हुई हैं, इनके बीच में कुछ नहीं। और बास कहते हैं कि ये एक उंगली छोटी है, ये देखिए शहादत की उंगली से ये लंबी होती है, तो बस ये इतना सा गैप है जो एक पोर से भी कम है नबी सल्लम के और क़्यामत के आने में। एक और अलामत हमें मिलती है कि जब लौंडी अपने आका को जनेगी और जब सुर्ख ऊँटों को चराने वाले इमारतों की तामीर में एक दूसरे से बाजी ले जाने की कोशिश करेंगे। ये सही बुखारी की रिवायत है। आज जाके देख लें आप, अरब मुल्कों में बड़ी बड़ी इमारतों का रिवाज शुरू हो चुका है। ऐसे वक्तों में फिर इंसान को فائدہ نہیں ہوگا. فَإِنَّ لَهُمْ إِذَا جَاءَتْهُمْ ذِكْرَاهُمْ, پھر اس کا سمجھانا ان کو کیا فائدہ دے گا جبکہ اب اس کی حقیقت کھل گئی. تو فرمایا کہ پھر کیا کرو آنکھیں کھولنے کے لیے, فَعَلَمْ, پس جان لیں, علم حاصل کریں. کیا, کس بات کا علم؟ اَنَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ, اس کے سوا نہیں کوئی الہ مگر اللہ. یعنی علم کی بنیاد پر اس بات کو اپنے دل میں بٹھا لو کہ اللہ کے سوا کوئی دنیا میں اور نہیں ہے جو ان سارے معاملات کو چلا رہا ہے. اور وَاسْتَغْفِرْ لِذَنْبِكَ وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ, تو گناہوں کی بخشش مانگیے اپنے اور ایمان والوں کے, مرد اور عورتوں کے لیے. وَاللَّهُ يَعْلَمُ مُتَقَلَّبَكُمْ وَمَثْوَاكُمْ, اور اللہ تعالیٰ خوب جانتا ہے تمہارے چلنے پھرنے اور آرام کرنے کی جگہوں کو. یہاں پہ اصل میں انداز بہت شدید ہے. اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو یہ وہ لوگ ہیں کہ جن کو یقین نہیں آتا کہ قیامت آئے گی, جو اپنے دل میں نفاق چھپا کے اللہ کے نبی کی محفلوں میں بیٹھتے تھے اور باتوں کو سن کے بعد میں ادھر ادھر ان کی نسبت کر دیتے تھے. تو ایسے لوگوں کو کہو کہ اب تمہیں اس علم کو حاصل کرنے کی ضرورت ہے کہ تم اللہ کو ایک مانو. اس ایک آیت سے بہت ہی خوبصورت مسائل بھی اخذ کیے گئے. پہلی بات یہ کہ اصل علم جو ہے وہ توحید کا علم ہے, لا الہ الا اللہ. پھر دوسری بات ہے کہ بہترین دعا وَاسْتَغْفِرْ لِذَنْبِكَ, یعنی استغفار کرنا ہے. اور تیسری بات یہ کہ اپنے ساتھ دوسرے ایمان والوں کی بھی دعا کرنے کی ضرورت ہے. حضرت ابو بکر صدیق فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا کہ لا الہ الا اللہ اور استغفار کی کثرت کیا کرو, کیونکہ ابلیس کہتا ہے میں نے لوگوں کو گناہوں میں مبتلا کر کے ہلاک کیا تو انہوں نے مجھے کلمہ لا الہ الا اللہ کہہ کر ہلاک کر دیا. یعنی جیسے انسان گناہوں سے ہلاک ہوتا ہے اسی طرح سے شیطان لا الہ کو سن کر ہلاک ہوتا ہے. جب میں نے یہ دیکھا تو میں نے ان کو ایسے غلط خیالات کے پیچھے لگا دیا جن کو وہ نیکی سمجھ کر کرتے ہیں, جیسے عام بدعت کا یہی حال ہے, اس سے ان کو توبہ کی بھی توفیق نہیں ہوتی. دیکھیے عام گناہ کر کے تو کوئی توبہ کرتا ہے نا, اس کو پتہ ہے میں گناہ کر رہا ہوں, لیکن جو گناہ کو نیکی سمجھ کے کر رہا ہے تو کیا وہ اس پہ توبہ کرے گا؟ وہ تو توبہ بھی نہیں کرے گا. بدعت اس لیے بہت ایک سینسٹیو ایشو ہے کہ اس کے کرنے والے کو تو خود کبھی توبہ کا خیال بھی نہیں آتا. اب سوال پیدا ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم کو کس گناہ کے لیے استغفار کرنے کا حکم دیا؟ وَاسْتَغْفِرْ لِذَنْبِكَ, تو اللہ کے نبی صلی اللہ علیہ وسلم خود فرمایا کرتے ہیں کہ میں دن میں 70 سے بھی زیادہ بار استغفار کیا کرتا ہوں. صحیح بخاری کی یہ روایت ہے. اللہ کے نبیوں کا استغفار کرنا گناہوں کے لیے نہیں, درجات کی بلندی کے لیے ہوتا ہے. یہ ساری باتوں کا خلاصہ. کچھ چیزیں انسان کو جو عام اپنے عمل سے نہیں مل پاتی اس کو لینے کے لیے استغفار کی جاتی ہے. اور صحیح روایت میں آتا ہے کہ استغفار کیا ہے, مَن لَزِمَ الْاسْتَغْفَارَ جَعَلَ اللَّهُ مِن كُلِّ ضِيقٍ مَخْرَجًا, جس نے استغفار کو لازم پکڑ لیا یہ اس کو ہر تنگی سے نکالنے کا ذریعہ بنے گی. وَمِن كُلِّ هَمٍّ فَرَجًا, اور ہر غم, ہم کہتے ہیں جو دل کو غم لگاؤ, ہر غم سے نکلنے کا ذریعہ. کتنا آسان ہے غموں سے نکلنا اگر ہم شعور کے ساتھ استغفار کریں. اور تیسری چیز آپ نے فرمایا کہ یَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, اور اس کو وہاں سے رزق دیا جائے گا جہاں سے اس نے گمان بھی نہیں کیا ہوگا. تو لہٰذا ہر لمحے انسان کو اپنے لیے اس چیز کی فکر رکھنی چاہیے کہ میں اپنے گناہوں کو معاف کروا رہی ہوں کہ نہیں. آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم جیسا انسان اتنی دفعہ استغفار کریں تو پھر آپ سوچئے کہ ہمارے لیے استغفار کے کیا ہوں گے معاملے. پھر اگلی بات کہ یعلم متقلبکم ومثواکم, تو متقلب اور مسوا میں اس سے کیا مراد ہے؟ تو رہنے سہنے کی جگہ کون سی ہے انسان کی جو کہ ان کا مسوا ہے, جو ہمارا پرماننٹ ریزیڈنٹ ہوتا ہے, جیسے آپ کا گھر, ہمارا گھر. اس سے یہ نہیں مراد کہ کرائے کا گھر کہ اپنا گھر, یعنی جہاں عموماً انسان رہتا ہے. اور متقلبکم کیا ہے؟ جہاں ہم گھومتے ہیں پھرتے ہیں سارا دن, ہم ادھر ادھر رہتے ہیں, کبھی سڑک پہ کبھی باہر, تو جب رات کو پہنچتے ہیں تو گھروں میں پہنچتے ہیں. مطلب کیا ہے کہ تم جو بھی کر رہے ہو اللہ کو پتہ ہے. اصل میں اب یہاں سے سورت کا آخری اور تیسرا اور آخری حصہ شروع ہو رہا ہے جس میں منافقوں کی سرگرمی ہے. یہ ساری آیات اصل میں نبی صلی اللہ علیہ وسلم کے ذریعے سے منافقین کو بتائی گئیں कि देखो तुमने जो रविश अख्तियार कर रखी है ये दुरुस्त नहीं। कुछ लोग होते हैं जो नेकी से दूर होते हैं, उनको गिल्ट मौजूद रहता है कि हम नेकी से दूर हैं, लिहाजा वो तो दिल में कुछ ना कुछ गुमान रखते हुए अपने गुनाहों का इस्तगफार करते हैं। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में भी कुछ ऐसे लोग थे कि जिनके दिल में अभी तक ईमान उस तरह नहीं रचा बसा था जिस तरह के होना चाहिए। लेकिन किस्मत कह लीजिए कि अल्लाह के नबी की महफिलों में आने जाने का मौका मिल जाता था, अल्लाह के नबी सल्लम की महफिलों से फ़ायदा उठाते थे, लेकिन दिल का खोट बंदे के चेहरे से, उसकी ज़ुबान से, उसकी आमाल से दिखने लगता है। ये सोचते थे कि हमारा अल्लाह के नबियों की महफिलों में उठना बैठना, आना जाना, हमारी एक अच्छी शोहरत हो जाना शायद हमारे जन्नत में जाने की दलील बन गया। अब अल्लाह ताला ऐसे लोगों की खुशफहमियों को दूर करता है, और मुझे तो अपनी फ़िक्र लग जाती है इन आयात को पढ़ते हुए और पढ़ाते हुए कि कहीं मैं भी उन लोगों में तो नहीं हूँ कि जिसने अपने आप को दीन के साथ जोड़कर और ये तसव्वुर लेकर कि मैं तो इतने क्लासों को पढ़ाती हूँ सुबह भी शाम भी, तो अब मेरे लिए तो जन्नत लिखी हुई है। तो याद रखिए, कोई बंदा अल्लाह ताला की मजबूरी नहीं है। कोई भी अगर हम में से कुछ करेगा तो ये सिर्फ़ और सिर्फ हमारा अपने ऊपर एहसान हो सकता है, अल्लाह ताला के ऊपर कोई एहसान नहीं। अगली आयात को बहुत ही बोझल दिल के साथ पढ़ते हैं। वयकूलुल्लज़ीना आमनू, और अहले ईमान कहते हैं। ये कौन से अहले ईमान है पहले समझ लीजिए। अल्लाह सुबहान तआला ने कुरान पाक में कहीं भी या अय्युहल्लज़ीना नाफ़क़ू नहीं कहा, क्या वो लोगों जिन्होंने मुनाफ़क़त की। जहाँ भी कलमा पढ़ने वालों का तذکرہ आया उनको अल्लज़ीना आमनू ही कहा गया। ये चीज़ हमें टेक्स्ट से पता चलती है कि यहाँ आमनू से कौन से आमनू मुराद हैं। तो हम इन आयात को देखते हुए समझ रहे हैं कि यहाँ अल्लज़ीना आमनू से मुराद वो ईमान वाले हैं जिनके दिलों में अभी भी खोट था, जिनके दिलों में अभी भी मुनाफ़क़त थी। क्या कहते हैं वो ईमान वाले, खोटे ईमान वाले, लौला नुज़िलत सूरतुन, क्यों ना उतरी कोई नई सूरत जिहाद के बारे में, यानी कोई हुक्म क्यों नहीं उतर रहा। मुसलमान हिजरत से पहले बड़े सब्र और सुकून के साथ कुफार के जुल्म सह रहे थे, बर्दाश्त कर रहे थे, ज्यादतियाँ सह रहे थे। हिजरत की इजाज़त मिल गई, इनका ख्याल था कि मक्का से 200-250 मील दूर जाकर मदीना में आराम से बैठेंगे, लेकिन वहाँ भी मक्का वालों ने नींदें हराम की हुई थी। कोई मुसलमान काबू में आता उसको कत्ल कर देते, जो उनकी चरगाहें थीं वहाँ से उनके जानवरों को ले जाते। इस सूरत हाल से कुछ लोग बहुत परेशान थे। कुछ मुनाफिक किस्म के लोग नबी सल्लम के पास आ आकर ढींगे मारते, कहते एक दफ़ा इजाज़त दें कि दांत खट्टे कर देंगे, ज़रा एक दफ़ा आप इजाज़त तो दें जिहाद की, हम इन काफिरों को इबरतनाक सजाएं देंगे और ये करेंगे, दुनिया हमारे कारनामे याद करेगी, हम वो करेंगे। अल्लाह ने कहा अच्छा चलो देखते हैं। उज़ीना लिल्लज़ीना युकातलू ना, इजाज़त हो गई, जब आयतें नाजिल हो गई, अहले ईमान ने तो शुक्र से काम करना शुरू कर दिया कि चलो हम मौका मांगते थे अल्लाह ने दे दिया, हम काम करना चाहते थे अल्लाह ने हालात बना दिए। लेकिन मुनाफिकों की हालत उस हुक्म के बाद क्या हुई ये है अगली आयतों में। अल्लाह ताला ने उनके एक एक एक्शन को खोल के दिखा दिया, कैसे उनकी आंखें चढ़ गईं, कैसे उनके औसान ख़ता हो गए, उनको ऐसे लगता था कि उन पर मौत का वक्त आ गया, मौत की गशी उन पर आ गई। और अल्लाह ताला इन आयात में हमें ये बताते हैं कि असल बात यह है कि इम्तिहान ही के वक्त पता चलता है कि मोमिन कौन है और मुनाफिक कौन है। बातें बनाने में तो मुनाफिक बहुत आगे होते थे, लेकिन अमल में उनका क्या हाल था। कहा करते लौला नुज़िलत सूरतुन, कोई सूरत क्यों ना उतरती। का अच्छा, फ़इज़ा उन्ज़िलत सूरतुन मुहकमतुन, फिर जब उतारी जाती कोई सूरत पुख्ता हुक्म वाली जिसके अहकामात मनसूख नहीं हुए, यानी मजबूत मुस्तहकम। पीछे हम बात कर चुके हैं सूरत आल इमरान के अंदर, यानी सीधी सादी किताल के हुक्म वाली कोई आयत नाजिल हो जाती। वज़ुकिरा फ़ी हल्किताल, और जिक्र किया जाता उसमें जिहाद का, किताल का। रअयतल्लज़ीना फ़ी क़ुलूबिहिम मरदुन, तो आप देखते हैं इन लोगों को जिनके दिलों में निफाक का रोग होता है। नज़र इलैकल मग़शिय्यि अलैहि मिनल मौत, तो वो आपको यूं तकते हैं कि गोया के वो शख्स देखता है जिस पर मौत की गशी तारी हो। क्या इनके इस हाल पर तबसरा है। फाउला लहुम, हलाकत है इनके लिए, इनके लिए तो तबाही है, बर्बादी है इनके लिए। इनको क्या कहना चाहिए था। ताअतुम व कौलुम मारूफ, के इताअत करते और अच्छी बात कहते। فَإِذَا عَزَمَ الْأَمْرَ، پھر جب حکم لگ چکا، حکم کا فیصلہ آ گیا، فَلَوْ صَدَقُوا اللَّهَ لَكَانَ خَيْرًا لَّهُمْ، تو اگر وہ سچے رہتے اللہ سے تو ان کے حق میں بہتر ہوتا۔ اب دیکھیے کہ بہت ہی عام اور کھلی آیات ہیں، کسی کو اس کے اندر کچھ سمجھنے کی بات نہیں کہ جو لوگ عام وقتوں میں تو بڑی بڑی باتیں کریں لیکن جب موقع پڑے تو پیچھے ہٹ جائیں، ایسے لوگوں کو اللہ تعالیٰ نے کیا کہا۔ آج کے دور میں بھی آپ دیکھیے کہ یہی آوازیں اٹھتی ہیں، کہاں لکھا ہے قرآن میں؟ یعنی جن لوگوں کو قرآن کی کوئی بات نہیں سننی ہوتی نا، وہ کہتے کہاں لکھا ہے، کہاں ہے، دکھاؤ کوئی صورت، دکھاؤ کوئی آیت دکھاؤ۔ آپ ان سے اگر یہ پوچھ لیتے ہیں کہ کیا بھائی آپ نے قرآن پڑھ لیا ہے، تو وہ تو نہیں پڑھا ہوتا، لیکن حکم ماننے کے لیے نہیں، حکم سے جان چڑانے کے لیے لوگ کہتے ہیں کہ دکھاؤ قرآن میں کہاں لکھا ہے۔ ہم سب کو اپنے لیے ان باتوں کو ایک کرائیٹیرین بنا کے سوچنا چاہیے کہ کیا ہم بھی تو ایسا نہیں کرتے۔ دیکھیے منافق کے سر پہ یا ماتھے پہ منافق نہیں لکھا ہوتا، اللہ کے نبی کے دور کے منافقوں کے سر پہ نہیں لکھا تھا، جبکہ وہی بھی آتی تھی، جبکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو غیب کی خبریں دے بھی دی جاتی تھی جو دینی چاہیے تھی، تو کیا آج کے منافقوں کے سر پہ لکھا ہوگا؟ اللہ نہ کرے کوئی فیشن آ جائے، لوگ ٹیٹوز بنا کے لکھوا لیں، یہ اور بات ہے، لیکن کبھی بھی منافق کا لفظ ماتھے پہ نہیں لکھا ہوتا۔ مجھے بھی نہیں پتہ چلے گا میں منافق ہوں، جیسے کینسر کے مریض کو نہیں پتہ چلتا آخری لمحے تک کہ میں کینسر کا مریض ہوں، کیسے پتہ چلتا ہے؟ اس کی علامتوں سے، کمزوریوں سے۔ کینسر کے مریض کو ویکنیس فیل ہوتی ہے نا، پھر اس کو لگتا ہے کہ مجھے سانس کیوں چڑھتا ہے، میں تھک کیوں جاتی ہوں۔ اسی طرح یاد رکھیے کہ ایمان کا کینسر جو ہوتا ہے نا، اس میں انسان کی ہمت ٹوٹنے لگتی ہے۔ وہی کام جو ایک انسان عام صحت کی حالت میں بھاگ دوڑ کے کر لیتا ہے، اس کو اتنا بوجھا لگتا ہے، وہ کہتا ہے یہ تو ہو ہی نہیں سکتا، یہ تو ممکن ہی نہیں، یہ مشکل ہے بہت۔ اور جس طرح سے کوئی بیماری، کوئی ٹینشن، کوئی دکھ، صدمہ ہمارے اندر کی بیماریوں کو باہر لے آتا ہے نا، اکثر آپ نے سنا ہوگا فلاں بیماری آئی تو فلاں کی بیماری کھل گئی، یا جیسے پریگننسی میں کئی بیماریاں عورتوں کی کھل کے آتی ہیں، اسی طرح جو نفاق کا کیڑا ہے نا، یہ عام حالات میں سویا رہتا ہے، لیکن جب ایڈورس کنڈیشن آتے ہیں نا، تبدیلی آتی ہے حالات میں، زندگی میں چینج آتا ہے، کوئی سرٹن سب چلتا رہتا ہے، روٹین میں چلتا رہتا ہے، تو انسان بالکل اپنے آپ کو مطمئن محسوس کر رہا ہوتا ہے، لیکن جو ہی زندگی میں کوئی چینج آتی ہے نا، تو یہ نفاق کا کیڑا سر اٹھاتا ہے۔ منافق عام وقتوں میں نمازیں بھی پڑھنے آتے تھے، مسجدوں میں بھی جاتے تھے آپ کے ساتھ، لیکن جو ہی جہاد کی بات آتی تھی تو اندر کا کھوٹ باہر آتا تھا۔ اللہ تعالیٰ کہتے ہیں کہ یہی تو وقت ہے ٹیسٹ کا، بلڈ ٹیسٹ کا کوئی وقت ہے، شوگر ٹیسٹ کا کوئی وقت ہے، تو اگر تم نے اپنے اندر کے نفاق کو چیک کرنا ہے کہ میرے اندر نفاق ہے کہ نہیں، کم ہے کہ زیادہ، تو چیک کرو کہ مشکل حالات میں، ایڈورس حالات میں، اور روٹین کے اپسٹ ہونے کے وقت پہ میرا کیا حال ہوتا ہے۔ اگر ہماری زندگی کی روٹین چینج ہوتی ہے کبھی بھی، پھر بھی ہم اپنے دین کے ساتھ جمے رہتے ہیں، پھر بھی ہماری نمازیں وقت پہ ہیں، پھر بھی ہمارا اللہ کے ساتھ تعلق اور اللہ کے دین کے ساتھ تعلق ویسی ہے جیسا ہونا چاہیے، تو الحمدللہ ٹیسٹ کلیئر ہے آپ کا۔ اور بعض آزمائشیں آتی ہی صرف یہ چیک کرنے کے لیے کہ بھلا یہ مشکل میں آتے ہیں کہ نہیں آتے، صحت کے ساتھ آتے تھے بیماری کے ساتھ آتے ہیں کہ نہیں آتے، دو ہاتھ چلتے تھے تو آتے تھے، ایک ہاتھ چل رہا ہے نہیں آتے کہ آتے ہیں۔ یاد رکھیے ہم میں سے ہر بندہ ٹیسٹ کیا جا رہا ہے، میں بھی آپ بھی، اشاروں کو پہچانیے، کوئی بیماری ایک دم پوری نہیں بڑھتی، ہم کبھی بھی جسمانی طور پہ بیمار ہو کے نہیں رکتے، ہم روحانی بیمار ہوتے ہیں تو رکتے ہیں۔ اس لیے غم لگ جائے آپ کو اپنا، مجھے اپنا غم لگ جائے، ہم ویسے نہیں ٹوٹتے، ہماری ہمت ٹوٹتی ہے تو ہم ٹوٹتے ہیں۔ فَإِذَا عَزَمَ الْأَمْرُ، عزم نہیں ہے، امر کام کا عزم نہیں، کہا اگر ایسے وقت میں جب حکم آ گیا، جب اللہ کے حکم سے یہ بات ہو گئی، پھر اس وقت فَلَوْ صَدَقُوا اللَّهَ لَكَانَ خَيْرًا لَّهُمْ، پھر اللہ کے لیے جو کہا تھا اس پہ سچے رہتے تو قائم رہتے۔ کچھ حالات انسان کے اختیار میں ہوتے ہیں، کچھ نہیں ہوتے، اللہ کو ہر ایک کے حالات کا پتہ ہے۔ مت سوچیے کہ اگر کوئی بیماری کی وجہ سے آج نہیں آیا تو وہ منافق ہے، کوئی گھریلو مصروفیت کی وجہ سے نہیں آیا تو وہ منافق ہے۔ اسلام ہمیں کبھی کسی دوسرے کے حالات پہ فتوے دینے کا، ایون سوچنے کا اور بدگمان ہونے کا حکم نہیں دیتا، سارا کا سارا محاسبہ انسان کا اپنا ہونا چاہیے۔ یہ جو لفظ ہے نا فاؤلا لہم، اس کو دو مختلف طرح سے سمجھا گیا ہے، اگر آپ تھوڑی سی گرامر اپلائی کر کے دیکھیں تو اولا کیا ہے، اول لفظ سنا ہوا ہے نا، پہلا، تو اس میں اگر اولا کا معنی لیں تو معنی کیا تھا؟ سب سے بہتر، دا موسٹ ون، دا اپ موسٹ، سب سے بہتر رویہ یہ تھا، زیادہ مناسب، زیادہ صحیح طرز عمل یہ تھا، ٹھیک ہے. لیکن اگر اولا کو ویلن سے لیا جائے، ہے نا، ویل للکافرین، ویل للذین، تو ویل کہا جائے تو یہ کلمہ ہے بودھ کا. جیسے ہماری زبان میں لوگ کہتے ہیں نا، فلاں کا بیڑا غرق ہو، کچھ اس طرح کی بد دعائیہ کلمات جو ہو جاتے ہیں. اولا لہم کا معنی پھر کیا بنتا ہے؟ قاربہ ما یخلقہ، یعنی اس کی ہلاکت کے اسباب قریب ہو گئے. دونوں ہی معنی ٹھیک ہے، ادھر سے ترجمہ ایسے کر لیں گے نہیں تو ادھر سے کر لیں گے. بات وہی ہے جو سمجھ آ رہی ہے، کہ ان کے لیے یا تو ہلاکت ہے یا ان کے لیے اچھا طریقہ یہی تھا کہ یہ اس وقت پہ اپنے آپ کو جما کے رکھتے ہیں. اب آگے سے نفاق والے کچھ مزید رویوں کی وضاحت ہے. فہل اسیتم، پھر تم سے کیا یہی توقع ہے؟ فہل اسیتم، کیا تم سے یہ توقع کی جا سکتی ہے؟ کین آئی ایکسپیکٹ دس فرام یو پلیز؟ کیا ان تولیتم، اگر تم کو حکومت مل جائے. تولیتم کے پھر یہاں دو ہی معنی کیے گئے، پیچھے بھی یہی تھے سورہ بقرہ میں. ایک تو ہے حکمرانی ملنا، حکومت ملنا، ولی کی معنوں میں، ولایت جس کو آپ کہہ سکتے ہیں، اور دوسرا ولا کیا ہوتا ہے؟ اعراض، منہ پھیرنا. دونوں معنی یاد ہے پیچھے پڑے تھے، پیچھے سورت بقرہ میں آئی تھی، بالکل وہی مفہوم ادھر بھی ہے کہ اس میں اگر تمہیں یا تو حکومت مل جائے، نمبر ایک، اور دوسرا معنی کیا ہے کہ اگر تم اعراض کرو. دونوں معنوں میں مفہوم کیا بنتا ہے؟ کہ تم کرو گے کیا؟ انتب سدو فل اردی، کہ تم تو زمین میں فساد ہی کرو گے. تمہیں حکومت مل تو جائے، پھر دیکھو جو تم دیا پانچا کرتے ہو ملک کا، حالات اور بگاڑ دو گے. جب تمہیں حکمرانی ملے گی، جب ایسے منافق قسم کے لوگوں کو حکومت مل جاتی ہے، تو وہ زمین میں فساد کرتے ہیں، اللہ اور بندوں کے تعلق کو توڑتے ہیں، بندوں کے بندوں سے تعلقات توڑتے ہیں، اور ہر وہ کام کرتے ہیں جس سے ان کو خود ہی فائدہ ہو. اور اگر ولی تم کا معنی پھرنے کا لیا جائے، تو پھر اس کا معنی کیا ہے؟ اگر تم جہاد سے پھر جاؤ گے اور اعراض کرو گے اور دور جاہلیت کی طرف لوٹ جاؤ گے، تو بھی زمین میں فساد پھیلاؤ گے اور ایک دوسرے کو قتل کرو گے اور قطع رحمی کرو گے. وہ تو کل دین سے پھرتے تھے نا. میں اس کو اپنے اوپر لے کے کہتی ہوں کہ فہل اسیتم ان تولیتم، کیا تم سے یہی امید نہیں کی جاتی کہ اگر تم اس کتاب سے پھر جاؤ، اس کلاس سے پھر جاؤ، اللہ کے اس دین کے کام سے پھر جاؤ، پیچھے کیا رہ جائے گا؟ صرف فساد فی الارض وتقطع ارحامکم، پھر تم زمین میں فساد پھیلاؤ گے اور اپنی قرابتوں کو توڑو گے، رشتوں کو توڑو گے. اگر اللہ تعالیٰ تمہیں تھوڑا سا موقع دے دے، کوئی انسانیت کو فائدہ تھوڑی دو گے تم. خیر تمہارے پاس سے پھر بھی کوئی نہیں پھوٹے گی. اشارہ ہے اس بات میں کہ جاہلیت کے لوگ جو تھے، وہ ایک دوسرے کے لیے بہت مر مٹتے تھے. پھر آہستہ آہستہ جب دین آ گیا، تو لوگوں نے دین کا نام لے کر یہ کہنا شروع کر دیا کہ اب تمہیں دین تو ہر چیز سے زیادہ پیارا ہے، اب تو تمہیں رشتوں کی پرواہ نہیں، اب تو تمہیں اپنے حقوق، اپنی ذمہ داریوں کا کوئی احساس ہی نہیں ہے. اور ایسی باتیں کر کر کے لوگ دین کی طرف آنے والوں کو گلٹ میں مبتلا کر دیتے تھے کہ لو جی یہ کیا بات ہے، یہ کون سا دین ہے کہ بچے ماں باپ کو چھوڑ چھوڑ کے جا رہے ہیں، یہ کون سا دین ہے کہ بیویاں جو ہیں وہ اور طرف چل پڑی، میاں اور طرف چل پڑے. اللہ تعالیٰ یہاں بتا رہے ہیں کہ دین پہ آنے سے رشتے نہیں ٹوٹتے، دین پہ آنے سے فساد نہیں زمین میں پھیلتا، بلکہ یہ پھیلتا ہے تو دین سے پھرنے پہ پھیلتا ہے. کیوں؟ آپ دیکھیے کہ دین تو سب کے رشتے سکھاتا ہے، حقوق جتنے دین نے سکھائے دوسروں نے تھوڑی سکھائے. جتنی صلہ رحمی کی رغبت اسلام نے دی ہے، اتنی تو کسی اور نے نہیں دی. تو پھر اصل بات ہمارے اپنے اندر کچھ کمی ہوتی ہے، ہم دین کو صحیح انٹرپریٹ نہیں کر پاتے، تو اس کے بعد سے بات دین کی طرف آ جاتی ہے. اللہ تعالیٰ کہتا ہے اگر کوئی اس طرح پھرتا ہے، کوئی دین سے پھرتا ہے یا فساد کرتا ہے، رشتوں کو توڑتا ہے، تو اولئک الذین لعنہم اللہ، یہ وہ لوگ ہیں کہ اللہ نے ان پر لعنت کی. پھر کیا کیا؟ فأصمهم وأعمى أبصارهم، پھر حق سننے سے ان کو بہرا کر دیا اور ان کی آنکھوں کو اندھا کر دیا. اللہم لا تجلنا منہم، جو اللہ کے دین سے پھرتا ہے نا، اللہ کی لعنت کا شکار ہو جاتا ہے. اور لعنت ہے ہی بودھ، بودھ بعید سے، یا بعید بودھ سے ہے، دوری. جو بندہ دین سے کٹتا ہے وہ اللہ کی رحمتوں سے کٹ جاتا ہے، دوری ہی دوری. پھر حق اچھا نہیں لگتا، کان اچھے نہیں لگتے اس بات کو سنتے ہوئے، آنکھوں کو حق اچھا نہیں لگتا. اور آپ دیکھیں یہ اللہ کی کتنی سچی بات ہے، آپ اتنے پیار اور محبت سے ایک بات کو سن رہے ہوتے ہیں، जरा सा अंदर फितना पड़ता है कोई दिमाग के, जरा सा वल्ला तवल्लियत वाली कैफियत होती है, वो बातें सुननी इतनी अच्छी नहीं लगती। क्या एक वक्त होता है कि आप एक लफ्ज़ नहीं मिस करना चाहते, अपनी तफसीर का, अपनी क्लास का, अपने कुरान का, अपनी तजवीद का, और एक वक्त आता है आप कहते हैं इट्स ओके ना, आप ठीक है ना, बिल्कुल अल्लाह कानों पे मोहरें लगा देता है, आंखों पे मोहरें लगा देता है, रास्ते नज़र ही नहीं आते, सामने मौजूद होता है रास्ता, इंसान कहता है पता नहीं जाना किधर है, मुझे तो समझ नहीं आ रही। ऐसे सारे लोगों को एक दावत दे रहा है अल्लाह ताला, अफला यतदब्बरून अल कुरान, क्या ये लोग गौर नहीं करते कुरान में, अम अला कुलूब नखवालुहा, क्या इनके दिलों पर कुफल लगा दिए गए, दिल पे ताले लग गए। ये है दिलों को खोलने का इलाज कि कुरान पर गौर करो। ये नहीं कहा कि अफला यक़रऊन अल कुरान, कुरान पढ़ना नहीं है, कुरान के ऊपर गौर व फिक्र करना है। लगे हुए जंग को तोड़ने वाली जो चीज़ है वो तदब्बुर फिल कुरान है, और तदब्बुर दुबुर से दाल बारा, दुबुर कहते हैं पीठ को, तो तदब्बुर क्या है, लफ्ज़ों के पीछे लग जाना, एक एंगल से कभी दूसरे एंगल से कभी तीसरे एंगल से कभी इधर कभी उधर, इस तरह डूब डूब के अंदर से मोती लाए इंसान के वाकई उसको अपने गम याद ही ना रहे। आप देखिए कि कोई किसी ज़ाती गम में पड़ा हो, आप करके देख ले, अंदाज तो समझ आ ही गया ना कुरान को पढ़ने और समझने का। आप किसी भी परेशानी में, आपको किसी ने गाली दी, किसी ने डांटा, कोई गुस्सा खा रहा है आपके ऊपर, आप कुरान पकड़े, एक आयत लें, खोले, इन्हीं में से कोई एक आयत ले ले, मसलन यही आयत ले ले, अफला यतदब्बरून अल कुरान। अब आप इस पे गौर करें, इसका क्या मानने होगा, अच्छा क्या ये कुरान के पीछे नहीं लगते, अच्छा कैसे लगना भला, इधर से देखना उधर से देखना, अच्छा मला कुलूब नकफालुहा, अच्छा दिलों पे ताले, आप सोचना शुरू कर दें, अच्छा दिल पे ताले हैं, भला ताले कहाँ पड़ते हैं, हाँ वीरान घरों में ताले पड़े रहते हैं, उनका ताला कई कई साल नहीं खुलता, फिर वहाँ जाले लग जाते हैं, अच्छा फिर और गौर करती हूँ मैं इसके ऊपर, अच्छा जब घर में ताले कब होते हैं, जब कोई वहाँ नहीं रहता, अच्छा जिस घर में थोड़े लोग रहते हैं या कभी कभी कोई आता है, फिर उसका ताला कभी खुलता है कभी बंद हो जाता है, फिर अच्छा जहाँ बहुत सारे लोग अक्सर आते हैं उसका ताला अक्सर नहीं बंद होता, यानी खुला ही रहता है, और एक और बात तो हमारे यहाँ मरूफ है कि जिस घर में बुज़ुर्ग होते हैं वहाँ ताले नहीं लगते, बड़े जहाँ मौजूद होते हैं हमेशा घर में ही रहते हैं वो। अब आप इसको सोचें, अच्छा इसका मतलब ये है कि दिल के ऊपर ताला कब पड़ता है, जब दिल वीरान है अल्लाह की याद से, कभी ताला खुलना कभी ना खुलना, उस शख्स की कहानी है कि जो रस्मन कलामन कभी कुरान खोल के पढ़ लेता है, गौर कर लेता है, कभी मसला पड़ा, दुख पड़ा, बीमारी पड़ी तो कुरान खुल गया, बाकी छोड़ दिया। किसके दिल पे ताले नहीं पड़ते, जिसका दिल बुज़ुर्ग हो जाता है, जिसके दिल के अंदर बड़ाई आ जाती है, जिसका दिल हर वक्त ही खुलना बंद होना है खुलना बंद होना है, वहाँ ताला कौन लगाएगा। आप कभी उस अलमारी को ताला लगाते हैं जिसको दिन में 20 दफ़ा खोलना हो, ताले में तो वो चीज़ें रखी जाती हैं जो कई महीने सालों में नहीं खुलनी होती। बस यहाँ से समझ लें कि कुछ लोगों के दिल इस तरह बंद है, गौर ही नहीं करते। आप कहते हैं इनको मेरी बात समझ ही नहीं आ रही इसलिए कि ताला लगा हुआ है, पहले ताले खोलें। अब ताला खोलने के अमल पे आप गौर करें, अच्छा कभी कुछ पुराना ताला हो जाए तो उसको खोलना तो क्या करते हैं, अच्छा उसके ऊपर मिट्टी का तेल डालते हैं, अच्छा उसको थोड़ा सा किसी रेती से खोदते हैं कि उसमें चाबी नहीं जा रही, बस आप सोचेंगे ना बाद में आपको याद आएगा, हाय मैं तो किसी गम में मुब्तला थी, याद रहेगा आपको अपना गम, मेरा अभी भी आपको भूल गया होगा अगर आप सोच रहे थे। बेहतरीन तरीका है आजमा ले, ना समझ आए कुछ, कोई आयत एक लें उस पर गौर करें, अच्छा ताले की बात है, अच्छा इसकी बात है, ये आपके ज़ाती गम ख़त्म हो जाएंगे। ये है अंतजलुल कुरान अलअज़ीम रबी कल्बी व नूर सदरी व जला हुस्नी व ज़हाब गम्मी व हम्मी, कि इस कुरान पे गौर करो, छोड़ दो अपने गमों पे फिक्र करना, अपनी बीमारियों के बारे में मत सोचा करो, अपने माली मामलात के बारे में मत सोचा करो, जिस चीज़ को तो हल कर सकते हो ना फटाफट कर लो, जिस बीमारी का इलाज है जाओ फटाफट डॉक्टर से लेके दवा खा पी के ख़त्म करो, अपने जहन से बीमारी को उतारो, अपनी माशी परेशानी का हल तुम ढूंढ सकते हो ढूंढ लो, लेकिन एक मुसलमान के पास इतना वक्त नहीं होता कि वो हर वक्त अपने बारे में गौर करे। फिर आप देखिए कि जो लोग कुरान पे गौर नहीं कर रहे होते हैं ना तदब्बुर, वो ज़ाती ज़िंदगी में तदब्बुर बड़ा करते हैं, नफा नुकसान ही तोलते रहते हैं, मेरी वो बच्ची वो ऐसी क्यों है, उसके मियाँ ने उसको ये क्यों कहा, वो ऐसे क्यों नहीं, उसको आने क्यों नहीं देता, वो जाने क्यों नहीं देता, अच्छा ये क्या मैंने कर दिया, मेरी तो एक ही बेटी है, मेरी तो दूर चली गई मेरी तो करीब चली गई, ये तदब्बुर कहाँ हो रहा है, अपनी बेटी पर हो रहा है। आप अपने हाल पे सोचते हैं, मेरे साथ क्या हुआ, ये मियाँ मुँह सीधे मुँह बात नहीं करते, सास का भी मिजाज बदला हुआ है, ये नन देखो ज़रा कभी सीधे मुँह बात नहीं करती, सारा तदब्बुर अपनी ज़ात पे है। आपको कभी चैन पड़ेगा, कुरान में दिल लगेगा? हम तो नमाज में भी बैठे इस तरीके सोच रहे होते हैं कि कैसे लोगों को जवाब देना है। काम पे काम रखें, मकसद पे फोकस रखेंगे, इंशाल्लाह ताला ज़िंदगी गुजरेगी। लेकिन सारा तदब्बुर अपनी ज़ात, अपने ख़ानदान, ये जो ओवर सेंसिटिविटी है ना, असल में ये तदब्बुर का नाम है। हम अपने बारे में टू मच सीरियस, टू मच कॉन्शियस, टू मच अपने आप को वैल्यू देते हैं, ये भी एक सेल्फ वर्शिप होती है। मुझे ये क्यों कहा, मुझे क्यों रोका? अल्लाह सुब्हान तआला फरमाते हैं, अगर कोई नहीं करता तो उसका अंजाम देख ले। इन्नल्लज़ी नर्तद्दू अला अदबारिहिम, बेशक जो लोग पीठ फेर कर पीछे हट गए, अल्लाह ना करे हम ऐसे लोगों में हो। कब? मिम बाती मा तबय्यन लहुमुल हुदा, बावजूद इसके किन पर हिदायत की राह जाहिर हो चुकी थी। हम सब पर जाहिर हो चुकी है, पता चल गया हिदायत क्या है, अल्लाह हमसे क्या चाहता है, ज़िंदगी का मकसद क्या है, पता चल गया अल्हम्दुलिल्लाह। बहुत सारों को तो ये भी नहीं पता। मैंने एक दर्स में पूछा, आपको पता है कि अल्लाह ने मैं क्यों पैदा किया? मैंने कहा मुझे पता है कि सब यही कहेंगे कि इबादत के लिए, क्योंकि नेकी का मौका है। ये बताएं कि नबी सल्लम के उम्मती होने के नाते से क्यों पैदा किया? तो एक साहिब इल्म खातून ने हाथ खड़ा किया, दूसरों की बात नहीं कर रही, साहिब इल्म खातून ने खड़ा किया हाथ। मैंने कहा जी आप फरमाइए। कहा अल्लाह के नबी सल्लम से प्यार और मोहब्बत करने के लिए। फिर मैंने उनको सुनाया कि हमने सूरह मोहम्मद पढ़ी है तो उसमें तो हमें मोहम्मद सल्लम की ज़ाती ज़िंदगी का एक मामला नहीं दिखा। ये देखिए, ये मजहबी सोच आपको बता रही हूँ कि उनको ये पता है कि नबी सल्लम के साथ मोहब्बत और उनसे इश्क करने के लिए पैदा किया। मैंने कहा नहीं, मोहम्मद से नहीं, सल्लल्लाहु अलैहि वसल्लम, उनके मिशन से मोहब्बत करने के लिए पैदा किया। ढूंढो उन्होंने क्या किया, उनका क्या इरादा है, वो क्या चाहते हैं। तो अगर हम सब पे हिदायत खुल गई है, अल्लाह ना करे कि इर्तद्दु अला अदबारिहिम। आपको पता है दुबर पे फिरना क्या होता है? जैसे इस वक्त मैं इधर हूँ और आप उधर है ना, तो दुबर यह है कि हम बिल्कुल अपोजिट होते हैं। एक ये होता है यूँ, ये देखे मैं इधर देखने लग जाऊँ, ये दुबर नहीं, ये वल्ला है, तवल्ली, चेहरा फेरा मैंने सिर्फ, लेकिन मैं आपके सामने हूँ, और दुबर के मैं बिल्कुल अपना मुँह उधर कर लूँ, यानी उल्टे ही कदम पड़े। और आपने देखा है कि जब इंसान कुरान से हटता है फिर ये तो नहीं कि थोड़ा फिरता है, आप देख लें अपने इर्द गिर्द, फिर थोड़ा नहीं फिरता बंदा, फिर पूरा फिर जाता है। दिल भी चाहेगा तो फिर नहीं आता बंदा, इरादे भी करेगा तो नहीं आ पाता। कभी आपने गौर किया क्यों? आप नवल्ली ही माता वल्ला, जो जिधर फिरेगा अल्लाह उठाएगा। तौफीक मांगते रहें कि हमें इधर आना अल्लाह ताला आसान करता रहे। आज मुश्किल लगा तो ये तो नहीं होगा कि आप एक दिन आएंगे और एक दिन नहीं आएंगे, ये नहीं होगा, फिर हम बिल्कुल नहीं आएंगे। आपको पता होगा आज फंक्शन है तकमील का, आप नहीं आएंगे। आपको पता होगा आज यहाँ सूरत बकरा की तकमील है, आप नहीं आएंगे। क्यों? अल्लाह कहते हैं हम आने ही नहीं देते। अश्शैतान सव्वल लहुम, और शैतान ने खूबसूरत करके दिखाया उनको ये अमल, फरेब दे दिया शैतान ने। शैतान ने इस काम को इतना खूबसूरत किया, तस्वील का लफ्ज़ पीछे पड़ चुके हैं ना, तज़य्युन के मानों में, बुरी चीज़ या बुरे अमल को किसी की नज़रों में अच्छा और मुज़य्यन कर दिखाना। कैसे इसको समझ लें? अब्दुल्ला बिन उबई का 300 लोगों को मुकाम शौत से वापस ले जाना समझ लें। आपका ख्याल है उस वक्त वो गुनाह समझ के कर रहा था? उसको पता था ये मेरी मिसाल रहती दुनिया के लोगों को दी जाएगी? मैं कहती हूँ इतना वो अक्लमंद शख्स था, अगर उसको इतना एक भिनक पड़ जाती ना कि मेरे इस अमल की वजह से मेरा नाम क़यामत तक के लिए मुनाफिकों की इज्जत में आएगा, कभी ना जाता। वो क्यों गया था आपको पता? हमारी राय नहीं मानी, जब हमारी बात ही नहीं माननी तो हम क्यों जाएं? भाई तुम्हें मुकाम शौत पे आके इसका ख्याल आया? असल में इसने वो राय दी थी कि ओहद की जंग मदीना में ही रह के की जाए, अल्लाह के नबी की भी यही राय थी। फ़र्क दोनों का देखे, राय एक थी, नीयत फ़र्क थी। अल्लाह के नबी चाहते थे इधर ही रहें ताकि ख़तरा कम हो, इसका ख्याल था इधर ही रहें ताकि निफाक छुप जाए। बाकी सहाबा ने कहा नहीं जी, लड़ते हैं जाके, हम कोई कमज़ोर है? जिनको बदर में मौका नहीं मिला था उन्होंने कहा हम बाहर लड़ेंगे, चल पड़े, ये भी चल पड़ा। अगर आप बताए कि इसको गुस्सा गिला था तो वही रुक जाता ना कि भाई नहीं मुझे नहीं जाना। शौत तक जाके ख्याल आया इसको, नहीं अंदर खोटता, वहाँ से पलटा। किस सोच से पलटा? अच्छा जी तुम्हें पता है ये क्या कर रहे हैं, अपनी मनमानियाँ कर रहे हैं, घरों से निकाल दिया, देखो अब वहाँ जाके मैं मरवाएंगे। अच्छा हाँ भी बात तो आपने सच की, 300 लोग नबी सल्लम के दौर में भी 1/3 मुनाफिक ही थे, 1,000 में से 300 पलट गए। और ये कौन से पलटे? सिनेमाघरों से आने वाले, या फिल्में देखने, या गाने सुनने वाले? जिहाद के लिए निकले हुए हैं। नमाजें तो पढ़ के गए होंगे ना घर से। जिहाद के मैदान से पलट के आने वाला 1/3 ग्रुप जो था वो मुनाफिकों का था। मैं यार, आप कैसे ये 2-2.5 घंटे पढ़ के अपने आप को मुबर्रा कर लें? जितना अपने आप को छान छटक लें अभी बेहतर है। अल्लाह की नज़र बड़ी बारीक है, वह लतीफ़ है। क्यों अबू बकर रोते थे? क्यों उमर रोते थे? क्यों हज़रत अली तड़पते थे? क्यों अल्लाह के नबी को चैन नहीं आता था? क्यों? उनको पता था कि अल्लाह की ज़ात बड़ी बारीक बीन है। आज हम क्यों मज़े से सोते हैं? क्योंकि हम कहते हैं छोड़ो, टेंशन बड़ी। कुरान पढ़ के लोग बड़े एक्सट्रीमिस्ट हो जाते हैं, इसलिए पढ़ो ही ना, हटा लो सबको कुरान से। नहीं 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 इनको बुराइयाँ दिखती हैं हमारी। अश्शैतान सव्वल लहुम, कैसे शैतान मुज़य्यन करता है, ब्यूटीफाई करता है, एडोर करता है, ब्यूटीफाई करता है इन बुरे अमलों को, कि नहीं नहीं तुम जो कर रहे हो सब ठीक करे, और सारा फितना और सारी कतर रहमी तो दुनिया में ये दीनदारों से ही है। आज इल्ज़ाम नहीं है दीन वालों पे कि इनको जी रिश्तेदारियों का ख्याल ही कोई नहीं। इन आयात पे कई वाक़यात लिखे हुए हैं। बाज़ ने इसमें किसी एक का नाम लिया, बाज़ ने यजीद का नाम लिया, बाज़ ने दूसरे का लिया। मैं ऐसा कुछ भी नहीं आपको यहाँ दे रही, मुझे तो फ़िक्र है सिर्फ अपनी, कि हम सब अपने बारे में गौर करें कि कहीं हम दीन को पढ़ने के बाद, समझने के बाद शैतान की तस्वील पर चल नहीं पड़े। सब वलत का लफ्ज़ कहाँ पढ़ा था आपको, याद आ रहा पीछे? सुरमाइदा है, क्या लफ्ज़ आए थे वहाँ? शैतान ने क्या किया था उसके लिए? सब वलत वही है, वहाँ ता मुअन्नस की थी नफ्स के लिए, यानी उसको खूबसूरत दिखाया कि भाई को ही कत्ल कर दो। वामला लहुम, और उन्हें लंबी उम्र की आस दिलाई। कहाँ फंस गए हो, चलो पकड़ो इनको। ऐसे लोग फिर जिनको शैतान बुरे अमल खूबसूरत दिखाता है, लंबी लंबी आस दिखाता है, उनके दिलों में तमन्नाएं डालता है। हक जब खुल के सामने आता है, इसकी कशिश खुद बहुत दिलों को अपनी तरफ जज़ब करती है, तो वो लोग जो हक से दूर होते हैं, बातिल से चिमटते हैं, उसकी वजह शैतान उनके बातिल अकायद, बुरे अमाल को खूबसूरत करके दिखाता है, लंबी आरज़ुएं दिलाता है, इनके दिल में डालता है कि देखो अभी तो जवान हो, और गुनाहों को इतना खूबसूरत करता है कि इंसान वो काम कर लेता है।